दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमेल सिन्हा। आज मिति 2079 साल माघ 5 गते बिहिबार, माघ कृष्ण द्वादशी, तदनुसार जनवरी 19 सन् 2023, नेपाल सम्मत 1143। आज प्रकाशित राष्ट्रिय दैनिक पत्र पत्रिकाहरूले प्रतिनिधि सभाको सभामुख चयनको विषयलाई प्रमुख प्रसंग बनाएर समाचार प्रकाशित गरेका छन्। गोर्खापत्र दैनिकले दुई दशकपछि सभामुखमा प्रतिस्पर्धा शीर्षकको समाचार प्रकाशित गरेको छ। त्यसै गरी राजधानी दैनिकले सभामुखमा भिड्दै एमाले कांग्रेस फ्लोर क्रस नभए देवराज सभामुख पक्का शीर्षकको समाचार प्रकाशित गरेको छ। त्यसै गरी नेपाल समाचार पत्रले नेकपा एमालेका घिमिरेर कांग्रेसका नेउपानेको उम्मेद्वारी शीर्षकमा समाचार प्रकाशित गर्दा, नयाँ पत्रिका दैनिकले सभामुखको निर्वाचन आज, सत्ता र विपक्षी गठबन्धन भिड्दै शीर्षकको समाचार प्रकाशित गरेको छ। हामीले सबैभन्दा पहिला गोर्खापत्र दैनिकले प्रकाशित गरेको समाचारलाई लिँदैछौ। दुई दशकपछि सभामुखमा प्रतिस्पर्धा शीर्षकको समाचार गोर्खापत्रले आज अग्रपृष्ठमा प्रकाशित गरेको छ। प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे र विपक्षी दलहरूको गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी नेउपाने बीच प्रतिस्पर्धा हुने भएको छ। सभामुखका लागि प्रतिनिधि सभामा बिहिबार निर्वाचन कार्यक्रम तोकिएको छ। घिमिरेको प्रस्तावकमा पूर्व सभामुख सुभाष नेमाङ तथा समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन हुनुहुन्छ। त्यस्तै नेउपानेको प्रस्तावकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला हुनुहुन्छ। दुई दशकपछि प्रतिनिधि सभाको सभाध्यक्ष चयन बहुमतीय प्रक्रियामा जान लागेको हो। नेपालको संसदीय इतिहासमा एकपटक मात्र सभामुख चयनमा द्विपक्षीय प्रतिस्पर्धा भएको थियो। विक्रम सम्मत 2051 साल बाहेक अन्य उम्मेद्वारी वा उम्मेद्वारी फिर्तापछि सभाध्यक्ष चयन निर्विरोध भएको थियो। दुई पटक संविधान सभामा पनि अध्यक्ष सर्वसम्मत चयन भएको नजिर छ। नेपालको संसदीय व्यवस्थामा यसअघि 2051 रामचन्द्र पौडेल बहुमतबाट निर्वाचित हुनुभएको थियो। पौडेलसँग नेकपा एमाले चन्द्रप्रकाश सीपी मैनालीलाई सभामुखको उम्मेद्वार बनाएको थियो। त्यसअघि र त्यसपछिका सभामुख निर्विरोध चयन भएका थिए। दुई दशकपछि सभामुखमा प्रतिस्पर्धा शीर्षकको गोर्खापत्रले प्रकाशित गरेको समाचार हो यो। यसपछि आजको राजधानी दैनिकले प्रकाशित गरेको समाचारलाई हामीले लिँदैछौं। सभामुखमा भिड्दै एमाले कांग्रेस शीर्षक दिएर आजको राजधानी दैनिकले फ्लोर क्रस नभए देवराज सभामुख पक्का शीर्षकको समाचार प्रकाशित गरेको छ। प्रतिनिधि सभाका सभामुखका लागि सत्तारूढ़ दल नेकपा एमाले र प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको संसदकै ठूलो दल नेपाली कांग्रेसका उम्मेद्वार बीच प्रतिस्पर्धा हुँदैछ। सभामुखका लागि एमाले प्रतिनिधि सभा सदस्य देवराज घिमिरेलाई उम्मेद्वार बनाएको छ। गत 4 मक्सिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा घिमिरे झापाबाट निर्वाचित हुनुभएको थियो। त्यस्तै कांग्रेसले सांसद ईश्वरी नेउपानेलाई उम्मेद्वार बनाएको छ। उहाँ समानुपातिक सांसद हुनुहुन्छ। घिमिरेको प्रस्तावक एमाले नेता सुभाष चन्द्र नेमाङ हुनुहुन्छ भने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र रापरपाका नेताहरू समर्थक हुनुहुन्छ। कांग्रेसबाट उम्मेद्वारी दिनुभएकी नेउपानेको प्रस्तावक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थक नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला हुनुहुन्छ। सभामुखमा भिड्दै एमाले कांग्रेस फ्लोर क्रस नभए देवराज सभामुख पक्का शीर्षकमा राजधानी दैनिकले प्रकाशित गरेको समाचारलाई हामीले लियौं। अबको क्रममा हामीले नेपाल समाचार पत्र दैनिकले प्रकाशित गरेको समाचारलाई लिँदैछौ। निर्वाचन आयोग भन्छ फागुन 25 आसपासमा राष्ट्रपतिको निर्वाचन। निर्वाचन आयोगले आगामी फागुन 25 गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढ़ाएको छ। सरकारसँग अबका छलफलका क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो। नेपाल समाचार पत्र संघको कुराकानीमा आयुक्त भण्डारीले भन्नुभयो, आयोगले फागुन 25 राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेको छ। यद्यपि निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग एक चरणको छलफल भइसकेको छ। अब फेरि छलफल गर्नुपर्ने देखिएको छ। 2-3 चरणमा सरकारसँग छलफल गरेपछि बल्ल निर्वाचनको मिति तोकिनेछ। वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन 29 सकिनेछ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन 2074 बमोजिम राष्ट्रपतिको पदावधि सकिनु भन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने प्रावधान रहेको छ। ऐनमा यस्तो प्रावधान रहे पनि व्यावहारिक रूपमा एकजना राष्ट्रपतिको पदावधि नसकिँदै अर्को राष्ट्रपतिको निर्वाचन कसरी गर्ने भन्ने प्रश्नले गर्दा माघ पहिलो साता बितिसक्दा राष्ट्रपतिको निर्वाचनको मिति औपचारिक रूपमा तय गर्न प्राविधिक रूपमा कठिनाई भएको बुझिएको छ। आयोग भन्छ फागुन 25 आसपासमा राष्ट्रपतिको निर्वाचन शीर्षकमा नेपाल समाचार पत्रले प्रकाशित गरेको समाचारलाई हामीले लियौं। अबको क्रममा नयाँ पत्रिका दैनिकले आफ्नो अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लिँदैछौ। मन्त्रीहरूको कूटनीतिक भेटमा परराष्ट्रका कर्मचारी अनिवार्य शीर्षक दिएर नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको छ। मन्त्रीहरूले विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग भेट गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने निर्णय सरकारले गरेको छ। मन्त्री तथा पदाधिकारीले आचार संहिता विपरीत आफू खुशी विदेशी प्रतिनिधि भेट्न थालेपछि बुधबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। कूटनीतिक आचार संहिता 2068 पनि सार्वजनिक पद धारणा गरेका व्यक्तिले विदेशी कूटनीतिज्ञ भेट्दा परराष्ट्रको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने उल्लेख छ। तर प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्मले त्यसको उल्लंघन गर्दै भारतीय चिनिया अमेरिकी कूटनीतिज्ञहरूसँग भेट गरिरहनु भएको छ। परराष्ट्र मन्त्रालयलाई त्यसको जानकारी दिने परिपाटी समेत छैन। अब भने मन्त्रीहरूले विदेशी कूटनीतिज्ञसँग भेट्दा परराष्ट्रका कर्मचारीको उपस्थिति अनिवार्य गर्नुपर्ने निर्णय भएको उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो। मन्त्रीहरूको कूटनीतिक भेटमा परराष्ट्रका कर्मचारी अनिवार्य शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लियौं। आजको नागरिक दैनिकले आफ्नो अग्रपृष्ठमा माओवादीलाई फकाउने र एमालेलाई चिड्याउने कांग्रेस रणनीति शीर्षकमा समाचार प्रकाशित गरेको छ। अबको क्रममा हामी यसै समाचारलाई प्रस्तुत गर्न चाहन्छौ। प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिड्याउने रणनीति अख्तियार गरेको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ। पुष 26 गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन अघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास शुरू गरेको छ। कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा सहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादीको समर्थन खोजेको छ। माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले बागमती सहितका केही प्रदेशका मुख्यमन्त्री माओवादीलाई पनि विश्वासको मत दिएको छ। मध्य प्रदेशमा पनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनका सबै पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन्। माओवादी केन्द्रलाई आफू निकट राख्ने प्रयासमा सक्रिय कांग्रेसले प्रतिनिधि सभाको सभामुख पदका लागि बुधबार उम्मेद्वारी दिएको छ। नेकपा एकीकृत समाजवादी नेकपा एस सहित प्रतिनिधि सभा विपक्षी बेन्चमा बसेका दलको समर्थनमा कांग्रेसले सांसद ईश्वरी नेउपानेलाई सभामुखको उम्मेद्वार बनाएको छ। झापा दुईबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले सांसद देवराज खिमिरेले माओवादी केन्द्र सहित सत्ता गठबन्धन रहेका दलको समर्थनमा सभामुखमा उम्मेद्वारी दिनुभएको छ। माओवादीलाई फकाउने र एमालेलाई चिडाउने कांग्रेस रणनीति शीर्षकमा नागरिक दैनिकले प्रकाशित गरेको समाचारलाई हामीले लियौं। नेपाली कांग्रेससँग सम्बन्धित नै प्रसंगलाई आजको कान्तिपुर दैनिकले आफ्नो अग्रपृष्ठमा प्रमुख समाचार बनाएर प्रकाशित गरेको छ। नयाँ ध्रुवीकरणको पहलमा कांग्रेस सभामुखमा एमालेलाई समर्थन गरेको माओवादीले राष्ट्रपतिमा आफूलाई साथ दिनेमा कांग्रेस आशावादी शीर्षकको समाचार अबको क्रममा लिँदैछौं। राष्ट्रिय सहमतिका आधारमा शक्ति बाँडफाँडमा सहमति नभएपछि संसदको ठूलो दल कांग्रेस विपक्षी गठबन्धन बनाउने कसरतमा जुटेको छ। बिहिबार हुने सभामुख निर्वाचनमा उम्मेद्वारी दिएर कांग्रेसले राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्न खोजेको छ। राष्ट्रपति निर्वाचनसम्म सत्तारूढ़ माओवादीकै समर्थन जुटाउने कांग्रेसको रणनीति छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा संविधानत दलभन्दा माथि रहेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति उपराष्ट्रपति सभामुख र उपसभामुख पदमा राष्ट्रिय सहमतिको प्रस्ताव राखेका थिए राख्नु भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवादपछि यस्तो प्रस्ताव तत्काल निरस्त भयो। तर कांग्रेस भने निराश छैन। सभामुखमा उम्मेद्वारी दिए पनि सभामुखको निर्वाचनको परिणाम हाम्रो पक्षमा आउँदैन, तर राष्ट्रपति निर्वाचनसम्म संसदलाई नयाँ राजनीतिक ध्रुवीकरणमा लैजान सकिने विश्वासमा कांग्रेसको नेतृत्व छ, कांग्रेसका एक नेताले भन्नुभयो। नयाँ ध्रुवीकरणको पहलमा नेपाली कांग्रेस शीर्षकको कान्तिपुर दैनिकले प्रकाशित गरेको समाचार थियो यो। यसपछि भने अन्नपूर्ण पोस्ट दैनिकले आफ्नो अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लिँदैछौ। कानून भन्छ कोही पनि बन्न पाउँदैन विपक्षी नेता शीर्षक दिएर अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। अहिले एउटा प्रश्न जबरजस्त खड़ा भएको छ, विपक्षी दलको नेता को कानूनी रूपमा यसका लागि कोही पनि योग्य देखिँदैनन्। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2075 दफा 2 खण्ड ङले विपक्षी दलको नेता को भनेर स्पष्ट व्यवस्था गरेको छ। उपखण्ड एकमा लेखिएको छ, मन्त्री परिषद गठन गर्ने वा मन्त्री परिषद गठन गर्न समर्थन गर्ने दल बाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा 10% वा सोभन्दा बढ़ी सदस्य भएको दलहरू मध्येबाट सबैभन्दा बढ़ी सदस्य भएको दल। यस हिसाबले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसले यो हैसियत गुमाइसकेको छ। सरकारको विपक्षमा मत दिएका नेमकिपा र राष्ट्रिय जनमोर्चालाई पनि कानूनले अयोग्य भन्छ, किनभने यी दुई दलसँग विपक्षी नेता बन्न संसदमा पुग्दो सदस्य छैन। अब संसदमा विपक्षी नेता नै नरहने जटिल अवस्था बनेको छ, जबकि संविधानले धेरै ठाउँमा विपक्षी नेताको भूमिका अपेक्षा गरेको छ। संविधानको धारा 284 व्यवस्था अनुसार संवैधानिक परिषदमा प्रतिनिधि सभाको विपक्षी दलको नेता सदस्य हुन्छन्। परिषदले प्रधान न्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारी नियुक्तिका लागि सिफारिश गर्छ। विपक्षी नेता नहुँदा परिषदको काम कारवाही नै प्रभावित हुने अवस्था देखिन्छ। कानूनले भन्छ कोही बन्न पाउँदैनन् विपक्षी दलको नेता शीर्षक दिएर अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको समाचारलाई हामीले लियौं। कार्यक्रम अखबारमा केही बेर विज्ञापन र सन्देश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्रपत्रिकामा भएका बाँकी प्रसंग। आफ्नै अस्तित्व खोज्दै सतर्कता केन्द्र शीर्षकमा कान्तिपुर दैनिकले आज समाचार प्रकाशित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुष 19 आफ्नै कार्यालय सिंहदरबारमा निर्देशन दिने काम गर्नुभयो। पालो आएपछि राष्ट्रिय सतर्कता केन्द्रका सचिव रविन्द्र नाश्रेष्ठले गुनासो पोख्नुभयो। प्रधानमन्त्रीज्यू, हाम्रो नाममा बनेको भवन हडपेर श्रम तथा रोजगार मन्त्रालय राखियो। शिक्षा मन्त्रालयको अण्डरग्राउण्ड पार्किङ स्थल र पानी रसाउने अध्यार कोठामा कार्यालय सञ्चालन गरेका छौं। बस्ने व्यवस्था समेत सहज छैन। अनुसन्धान र उजुरीलाई आधार मानेर हामी सरकारी कार्यालयलाई निर्देशन दिन्छौं। विभागीय कार्यवाही गर्न लेखेर पठाउँछौं तर कसैले टेर्दैनन्। सम्बन्धित कार्यालयले नै मागेको कागज पत्र दिँदैनन्। सचिव श्रेष्ठले करिब 3 मिनटको समयमा समस्या प्रधानमन्त्री सामु पोख्नु भएको थियो, जसले सुशासन कायम गर्ने उद्देश्यका साथ 2 दशक अघि स्थापना भएको केन्द्रको हविगत छर्लंग पार्थ्यो। प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको केन्द्रले के काम गरिरहेको छ, केन्द्र कसरी चलेको छ, यसको उपलब्धि कति छ, कसैले चासो नदिएको कर्मचारीहरू गुनासो गर्छन्। केन्द्रका प्रवक्ता तथा उपसचिव हरिप्रसाद शर्माका अनुसार वर्षमा 800 देखि 1000 वटासम्म उजुरी पर्ने गरेका छन्। उजुरी बाहेक पनि केन्द्रले केही क्षेत्रमा आफै अनुसन्धान गर्दै आएको छ। केन्द्रले वार्षिक रूपमा प्रतिवेदन तयार गरेर प्रधानमन्त्रीलाई पेश गर्छ। वार्षिक प्रतिवेदन त्यत्तिकै थन्किन्छन्। प्रतिवेदन हेरेर प्रधानमन्त्री कार्यालयले सुझाव, परामर्श वा निर्देशन दिने गरेको छैन। आफ्नै अस्तित्व खोज्दै सतर्कता केन्द्र शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लियौं। यसपछि नयाँ पत्रिका दैनिकले आफ्नो भित्री पृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लिँदैछौं। सीडीओ सरूवा व्यवस्थित गर्न पहिलोपटक गृहले ल्यायो कार्यविधि, शक्ति र पहुँचका आधारमा हुने सरूवा रोकिने अपेक्षा शीर्षकको समाचार छ। प्रमुख जिल्ला अधिकारी सीडीओ सरूवालाई व्यवस्थित गर्न गृह मन्त्रालयले पहिलोपटक कार्यविधि जारी गरेको छ। उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापना वा सरूवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि 2079 जारी गर्नुभएको हो। एउटै व्यक्ति लामो समय र धेरै जिल्लामा चक्कर लगाइरहने, योग्यता र अनुभव नपुगेका व्यक्ति पहुँचका आधारमा सीडीओ हुने तथा सरूवा हुने, कार्य सम्पादन मूल्यांकनको तिथि नै नभएको लगायतका विषयलाई कार्यविधिले व्यवस्थित गर्न खोजेको छ। 2068 ताका सर्वोच्च अदालतले सीडीओमा पठाउँदा कानून पढ़ेको वा न्याय सेवा सम्बन्धी तालिम लिएकालाई मात्र पठाउन निर्देशनात्मक आदेश दिएको थियो, तर यो पनि पूर्ण कार्यान्वयनमा छैन। यसबाहेक सीडीओ सरूवामा हालसम्म कुनै पनि कानूनी आधार छैन। गृहमन्त्री नियुक्त भएपछि लामिछानेले सरूवालाई व्यवस्थित गर्न कार्यविधि ल्याउनु भएको हो। सीडीओ सरूवा व्यवस्थित गर्न पहिलोपटक गृहले ल्यायो कार्यविधि, शक्ति र पहुँचका आधारमा हुने सरूवा रोकिने अपेक्षा शीर्षकमा आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको समाचारलाई हामीले लियौं। आजको अन्नपूर्ण पोस्टले आफ्नो भित्री पृष्ठमा मृत भनिएकी शिशुले जब सास फेरिन् शीर्षक दिएर समाचार प्रकाशित गरेको छ। विराटनगर स्थित कोशी अस्पतालका चिकित्सकले लापरवाहीपूर्वक जीवित एक 18 दिने शिशुलाई मृत घोषणा गरेको पाइएको छ। स्वास्थ्यमा समस्या देखिएर बुधबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी जीवित शिशुलाई चिकित्सकीय टोलीले मृत घोषणा गरिदिएका थिए। घटना बाहिरिएसँगै मृत घोषणा गर्ने चिकित्सक र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट फरार छन्। मृत भनिएकी शिशुले जब सास फेरिन् शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको समाचारलाई हामीले लियौं। यसपछि भने आजको कारोबार दैनिकले प्रकाशित गरेको समाचारलाई हामीले लिँदैछौं। उखुको मूल्य 20 बढ़ो, किसान असन्तुष्ट शीर्षक दिएर कारोबार दैनिकले आफ्नो अग्र पृष्ठमा लेखेको छ। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा बुधबार बसेको मन्त्री परिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो। उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रति क्विन्टल 450 रूपियाँ र 70 रूपियाँ ढुवानी भाड़ा तोकेको बताउनुभयो। ढुवानी भाड़ा बापतको रकम भने सरकारले अनुदान दिनेछ। गत वर्षको तुलनामा यसपटक प्रति क्विन्टल उखुको मूल्य 20 रूपियाँ बढ़ाइएको छ। गत वर्ष सरकारले उखुको मूल्य प्रति क्विन्टल 520 रूपियाँ तोकेको थियो। यस्तै ढुवानी बापतको अनुदान भने 70 रूपियाँ नै थियो। यो वर्ष किसानले ढुवानी सहित प्रति क्विन्टल 610 रूपियाँ पाउनेछन्। आर्थिक वर्ष 2077-78 उखुको प्रति क्विन्टल मूल्य 544 रूपियाँ 33 पैसा तोकिएको थियो। उखुको मूल्य 20 बढ़ो, किसान असन्तुष्ट शीर्षक दिएर आजको कारोबार दैनिकले आफ्नो अग्र पृष्ठमा प्रकाशित गरेको समाचारलाई हामीले लियौं। अर्थतन्त्रको संरचनात्मक सुधारमा जोड़ शीर्षकमा समाचार प्रकाशित गरेको छ। गोर्खापत्रले अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि संरचनात्मक सुधारमै केन्द्रित हुनुपर्ने सुझाव विज्ञहरूले दिनुभएको छ। नेपाल चेम्बर अफ कमर्सले राजधानीमा आयोजना गरेको कार्यक्रममा यस्तो सुझाव आएको हो। अर्थतन्त्रको संरचनात्मक सुधारमा जोड़ शीर्षकमा गोर्खापत्रले समाचार प्रकाशित गरेको छ। पत्र पत्रिकामा प्रकाशित भएका यिनै संघहरूसँगै कार्यक्रम अखबारको समय आजलाई सकिसकेको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तरसमाज सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।